नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौं साहित्यकार दिनेश अधिकारीज्यूलाई। उहाँका थुप्रै गीत तथा कविताहरू नेपाली साहित्य निर्माणका इँटहरू हुन् जसको कारणले हामी उहाँप्रति ऋणी छौं। त आउनु श्रोताहरू, टेलिफोन मार्फत गरिएको खसखसमा उहाँलाई स्वागत गरौं। साहित्यकार दिनेश अधिकारीज्यू, यहाँलाई खसखस टटकमा स्वागत छ। प्रश्न शुरू गरौं दिनेशजी, अमेरिकाको लाइब्रेरी अफ कंग्रेस दिल्ली शाखाले तपाईँलाई तपाईँ लगायत माधव घिमिरे, मोहन कोइराला तथा अन्य केही साहित्यकारहरूको साहित्यहरू स्वराङ्कन गरेको थियो। यसबारेमा अलिकति छोटकरी हाम्रा पाठकहरूलाई तथा श्रोताहरूलाई भनिदिनुहोस् न, यसको बारेमा अलिकति जानकारी।
यो चाहिँ वास्तवमा के रहेछ भने लाइब्रेरी अफ कंग्रेसले आर्काइभ अफ ओल्ड लिटरेचर अन टेप भन्ने प्रोग्राम अन्तर्गत चाहिँ संसारभरिकै विभिन्न भाषाका प्रतिनिधि लेखक कविहरूको, साहित्यकारहरूको आवाज चाहिँ उनीहरूकै रचना चाहिँ उनीहरूकै आवाजमा रेकर्ड गर्ने एउटा कार्यक्रम बनाएको रहेछ। त्यसलाई विभिन्न क्षेत्रमा जिम्मा दिए अनुसार साउथ एसियन लिटरेरी रेकर्डिङ प्रोजेक्टको रूपमा चाहिँ नेपालमा त्यो रेकर्ड गरियो। मेरो अभिलेख मलाई सम्झना भएसम्म के थियो भने अप्रिल 2004 म समेत आदरणीय कवि माधव घिमिरे, मोहन कोइराला, मलाई सम्झना भएसम्म ईश्वर
बल्लभ,
पामिरा गिरी, रुवचन्द्र गौतमलाई नेपाली भाषाबाट भुषा सायनी र दुर्गालाल श्रेष्ठलाई नेपाल भाषा अथवा भनौँ नेवारी भाषाबाट र मञ्जुश्री थापालाई अङ्ग्रेजी लेख्नेबाट नेपालको साहित्यकारहरू छनौट गरेको रहेछ। अनि त्यसपछि चाहिँ 2005 यसको रेकर्डिङ भयो। रेकर्डिङ चाहिँ म्युजिक नेपालको स्टुडियो नेपालमा भयो काठमाडौँमा। अनि त्यसपछि मैले सुन्दाखेरि 2006 अन्त्य अथवा 2007 सुरुतिरदेखि अमेरिकामा चाहिँ यो सुन्न पाइन्थ्यो। हामी कहाँ पनि अथवा नेपालमा पनि हेर्न पाइने सुन्न पाइने गरेर चाहिँ 2008 सुरुदेखि आयो। र वास्तवमा यो चाहिँ आर्काइभ अफ ओल्ड लिटरेचर अन टेप प्रोजेक्ट अन्तर्गत लाइब्रेरी अफ कंग्रेसको कार्यक्रम रहेछ। अहिले चाहिँ त्यसमा मेरा करिब करिब 15-16 कविताहरू सुन्न सकिन्छ, म लगायत सबैका सुन्न सकिन्छ। करिब 45 समय त्यहाँ मैले रचना पाठ गरेको छु।
फेरि भविष्यमा त्यस्तो रेकर्डिङ गर्ने कुनै कार्यक्रम छ कि?
अहिले त त्यस्तो त छैन, तर एउटा सुखद समाचार भनौँ, यो साहित्यकार राजेन्द्र सलभजीले जुन चाहिँ कविता भनेर स्रष्टाकै स्वरमा विभिन्न 10 स्रष्टाहरूको कविता चाहिँ रेकर्ड गरेर अब त्यसलाई प्रकाशनमा ल्याउने तयारीमा लाग्नु भएको छ। र 10 सिडी सुन्ने कविताको नामबाट निकट भविष्यमै सार्वजनिक हुँदैछ र त्यो 10 कविहरू मध्ये म पनि परेको छु। त्यो आउला
हजुर, साह्रै खुसीको कुरा सुन्यो, त्यसको लागि शुभकामना पनि छ। र यस्तो महत्वपूर्ण काम गर्नुभएकोमा हाम्रो तर्फबाट राजेन्द्र सलभजीलाई पनि धन्यवाद। र कार्यक्रम अगाडि बढौं। अब तपाईँ सर्लाहीको हरियोनमा जन्मिनु भएको व्यक्ति, हरियोनमा पनि गरिबी र अभाव त छ, पक्कै पनि छ, तर डोल्पा अनि मुगु जस्ता पहाड़ी विकटका स्थानहरूलाई सम्प्रेषण गरेर जुन साहित्य लेख्नु भने त्यो त्यो मात्रै किन, मतलब त्यहाँबाट मात्रै प्रभावित हुनुभयो?
त्यसो होइन, म वास्तवमा काठमाडौँमा जन्मेको हुँ, पहिलो करेक्सन गरौँ, हरियोनमा बसोबास गर्ने हो है। अनि हरिओम सरलाईमा मेरो रहर लाग्दो उमेर बितेको हो। म व्यक्तिगत रूपमा सरलाईको हरिओमकै मान्छे हुँ भन्न मन पराउँछु र हुँ पनि। तर के भने गरिबी र दुःखको कुरा गर्दा मलाई तराई पनि दुख्छ, त्यहाँ पनि गरिबी छ, मुगु र डोल्पा पनि दुख्छ। वास्तवमा गरिबी, अशिक्षा र अभावको पीडा सबैतिर छ, तर तराईमा कमसे कम भोकै मर्नुपर्ने परिस्थिति देखिँदैन, अथवा पेट गरी खान मेहनत गर्दा सम्भव हुने अवस्थाको अनुभव मैले गरेको छु। अरू किसिमका पीडा आफ्ना ठाउँमा छन्, तर मैले जुम्ला अथवा मुगु अथवा डोल्पातिर जाँदा त्यो खाद्यान्नको अभाव, त्यो शिक्षाको समस्या, यातायातको समस्या र ती सबै कुरालाई व्यङ्ग गरिरहेको सुन्दर प्रकृति जस्तो हेर्छु, हेरेको छु र मैले केही कविताहरू दुर्गम पहाडका अभाव र अशिलाहरूका बारेमा लेखेको छु। तर यसको अर्थ मैले तराईको पीडा लेखेको छैन, होइन। मेरो हर्कबहादुर शीर्षकको कवितामा मैले भनेको छु, ऊ हरिओमको बासिन्दा मात्रै होइन, तपाईँको गाउँमा सहरमा पनि भेटिन सक्छ भनेर हर्कबहादुरलाई प्रतीक बनाएर मैले समग्र समाजको दुःख, गरिबी, अभाव र पीडालाई अभिव्यक्ति दिने कोसिस गरेको छु। त्यसैले म के मात्रै भनौँ भने मलाई पहाड पनि दुख्छ,
तराई पनि दुख्छ। तपाईँलाई गोपाल प्रसाद रिमाल बैरागी कैला तथा भूपी शेरचनको सम्झना गराउने कविको रूपमा पनि लिइएको छ, तपाईँ आफूलाई के भन्नुहुन्छ?
म एउटा कुरा भनौँ, म निश्चित रूपमा गोपाल प्रसाद रिमाल, भूपी शेरचन अथवा बैरागी दाईलाई अग्रज कविका रूपमा साह्रै श्रद्धा गर्छु र असाध्यै मन पराउँछु भने फेरि पनि भन्नुपर्छ, म भन्नुपर्छ मात्रै होइन फेरि पनि भन्छु, म कसैको दोस्रो संस्करण होइन र हुन चाहन्न पनि। म लेखनमा इमान्दारीता रुचाउँछु, सरल भाषामा रमाउँछु। लेखन व्यक्तिगत काम हुँदा हुँदै पनि सार्वजनिकता यसको गुण हो भन्छु र सकेसम्म सबैले बुझ्न सक्ने मान्यता राख्छु, हुनुपर्छ लेखन भन्ने मान्यता राख्छु। कलात्मकता साहित्यको अनिवार्य शर्त हो भन्छु र म त्यसतिर पनि त्यतिकै सजग छु। मैले भन्ने पाटो यति हो, मलाई रिमाल वा भोपीको सम्झना दिलाउने कविले छान्ने के आधारमा छान्नुहुन्छ मलाई थाहा भएन, त्यो उहाँको छान्ने कुरा हो। मलाई लाग्छ सरलता र लेखकीय इमान्दारीतामा हामी सायद एउटै जित्न पर्छौं।
अनि यहाँले जाने कविता सबैले बुझ्न सक्ने भन्ने कुरा गर्नुभयो यही प्रसङ्गमा अहिले भर्खर, तर चाहिँ सहरिया जीवनमा हुर्केका मान्छेहरूलाई तपाईँको कविता दुर्बोध्य छ भन्ने भनेर गुनासो गर्छन्, के यो गुनासो सत्य लाग्छ? त
यस्तो छ, कहिले त के हुँदो रहेछ भने म गाउँमा हुर्किएको मान्छे हुँ, म पहाड तराई बसेको पनि मान्छे हुँ। म तपाईँलाई एउटा घटना सुनाऊ, मेरो गीत 39 सालमा रेकर्ड भएको एउटा गीत थियो, साह्रै लोकप्रिय रह्यो त्यतिखेर। मलाई लाग्छ मलाई चिनाउने र सँगसँगै साथी रविन्द शर्मालाई चिनाउने गीत पनि हो त्यो, तिमी यसै लगायो न उसै थाए न बोल्यो तिमी नै न मैले बोलाए। त्यहाँनिर त्यो भकाए भन्ने शब्द आएपछि मलाई काठमाडौँको परिवेशमा बसिराखेको मान्छे मलाई धेरैले सोध्थे कि यो भकाए भनेको के हो, अनि त्यहाँ एउटा शब्द छ पुलेसो भन्ने, यो पुलेसो भनेको के हो, त्यो चाहिँ के हो भने भकाउने हामीले लजाउने मात्रै सुन्यौं, पुरुषले भन्दा भकाउने कुरा बिर्स्यौं। पुलेसो वास्तवमा काठमाडौँमा भेटिँदैन धेरै, त्यसैले त्यो अपरिचयका कारणले अप्ठ्यारो भएको होला जस्तो लाग्थ्यो. अहिले मलाई के लागिराखेको छ भने बुझ्ने कुरा गर्दाखेरि रामायण सबैभन्दा सरल कृति होला, तर मलाई रामायण पनि सबैले बुझ्न सक्छन् भन्ने लाग्दैन. त्यति हो, म सरलताको पक्षपाती हुँ. मलाई लाग्छ मेरो परिवेश र समयमा बाँचेको मान्छेले मेरा कविता बुझ्नुहुन्छ. फेरि पनि बुझ्नुहुन्न भने त्यो मेरो कमजोरी हो एक हदसम्म. तर एउटा कुरा चाहिँ के बिर्सिनु हुँदैन भने कविता सिर्जना हो. सिर्जनाको रसा स्वादन गर्न चाहने पाठक पनि अध्ययनशील हुन चाहिँ अनिवार्य हुन्छ. कविता जतिसुकै सक्नु भए पनि कविता बाह्र खरी पाठ भने होइन. त्यसैले केही हदसम्म मेरो कमजोरी होला, कति सरल हुने भन्ने कुरामा म एउटा मान्यता राख्छु. मैले भने सकेसम्म सरल हुने, तर मारा हुनबाट कवितालाई जोगाउनु जरुरी छ. बिम्ब प्रतीक पुरकथाहरू भन्न जहाँ जोड्छौ त्यहाँ पाठक त्यही रूपमा द्रोणाचार्य भन्ने चरित्रको बारेमा म द्रोणाचार्य भएर बाँचेको छु भन्नु पर्यो भने कविले त्यति मात्रै भन्छ, तर पाठकले द्रोणाचार्यलाई पुरा पुरा बुझेको हुनुपर्छ, अनि मात्रै त्यो कविताको अर्थ खुल्छ.
अब यसै पाटोमा आजका युवा संगीतकारहरूले तपाईँको गीतलाई साह्रै मन पराउँछन्, यसमा के प्रतिक्रिया छ तपाईँको?
वास्तवमा कविता र गीतको बारेमा धेरैले भिन्नताका कुरा गर्छन्, म एउटै अङ्गमा कुरा गर्छु. तर पवित्र हिसाबले म परिभाषामा बाँच्दिनँ कुनै पनि सिर्जनालाई. मेरो अनुभवले के भन्छ भने गीत तुलनात्मक रूपमा हृदयसँग बढी सम्बन्ध राख्छ, तिमीले सरल भाषा खोज्छ, सँगसँगै एउटा कथा बोकेर आउँछ. त्यसकारण तर फेरि त्यो के भने उत्कृष्ट संगीत र स्वरका माध्यमबाट अगाडि आउने हुनाले त्यसले सजिलैसँग जनमानसलाई छुन सक्छ. खालि यति हो, म अलिकति संगीतको पक्षलाई गीतमा मिटर मिलोस् भन्ने कुरालाई ध्यान दिन्छु. लेखकीय इमान्दारीता र मेरो आफ्नो पाठ हो रह्यो नै, त्यसैले मन पराउनु भयो होला जस्तो लाग्छ. र त्यो मन पराइले गर्दा नै मेरो यात्राले निरन्तरता पाइराखेको पनि हो.
अब चलचित्रको लागि पनि व्यावसायिक गीतहरू पनि धेरै रचना गर्नुभएको छ गएर होइन यहाँले. यसरी रचना गर्दा आफ्नो भावना र अन्तर्मनसँग कसरी सम्झौता गर्नुहुन्छ? भनेको मतलब चलचित्रको कथासँग मिल्दो जुल्दो परिदृश्यका आफूले त्यहाँदेखि गीत रचना गर्नु पर्दाखेरि आफ्नो भावना र अन्तर्मनलाई तपाईँले कसरी सम्झौता गर्नुहुन्छ त्यहाँनिर?
सुरुमै भनौँ, वास्तवमा चलचित्रको गीत आफैमा सम्झौता हो. चलचित्रमा गीत किन राखिन्छ भन्दा कुनै दृश्य अथवा संवादलाई विशेष महत्व दिनु पर्यो, विशेष प्रभावकारी दिनु पर्यो चलचित्रमा भने गीतको प्रयोग गर्ने प्रचलन रह्यो भएको पाइन्छ. म वास्तवमा चलचित्रको गीतमा कसरी पसे भने रेडियो नेपाल मात्रै एउटा थियो नेपालमा गीत रेकर्ड गर्ने संस्था. म 46 सालभन्दा अगाडिको कुरा गर्दैछु. अनि त्यहाँ यतातिर गीत रेकर्ड हुन्थ्यो भने अर्कोतिर चलचित्रका गीतहरू चाहिँ मुम्बईमा रेकर्ड गर्ने परिपाटी थियो. काठमाडौँमा त्यो गीत रेकर्ड गर्दा 4-5 हजारमा रेकर्ड हुन्थ्यो भने मुम्बईमा गएर आउँदा एउटा गीत रेकर्ड गर्दा 50-60 हजार आइसी खर्च हुन्थ्यो. अनि तुलनात्मक रूपमा सागबाजका हिसाबले, रेकर्डिङ क्वालिटीका हिसाबले ती गीतहरूले नेपालमा रेकर्ड भएका गीतहरूलाई थिच्न थाले अनि त्यस स्थितिमा मैले आफूलाई गीतकारका रूपमा बुझाउनका लागि चलचित्रमा गीत लेख्नु पर्ने आवश्यकता अनुभव गरे र म त्यसमा पर्थे पस्दाखेरि मसँग सोचाइ के थियो भने दुई तिनवटा सोचाइ थियो एउटा चलचित्रका गीतहरूमा भाषिक दृष्टिकोणले म उदाहरण दिएर भन्न किन चाहन्न भने कुनै संगीतकार अथवा लेखकलाई अपमान गर्नु मेरो ध्येय होइन तर चलचित्रका गीतहरूमा भाषिक दृष्टिकोणले साह्रै अशुद्ध कुराहरू आउन थाले अनि मलाई लागिरह्यो एउटा जिम्मेवार नागरिकका हिसाबले पनि त्यो पनि दृश्य सहितको गीतबाट हाम्रा केटाकेटीले भाषा सिक्छन् भाषा बिग्रिँदै गयो भन्ने एउटा लाग्यो दोस्रो मैले आफूलाई बचाउन त म पर्छु भनिहालौँ त्यसपछि त्यसो मैले के सोचेँ भने चलचित्रमा सधैँभरि सन्तुष्टिको कुरा हुँदैन मैले सम्झौता नै गर्नुपर्छ तर एउटा चलचित्रमा पाँचवटा गीत लेख्ने भने कमसेकम दुईटा त मेरो सन्तुष्टिको गीत पनि हुन्छ नि भन्ने हिसाबले म पछि सुरु सुरुमा त्यस्तै पनि भयो जस्तो म सम्झिन्छु अहिले सरोज खनालजी अमेरिकातिर हुनुहुन्छ सरोजले पनि चलचित्रमा प्रवेश गरेको चलचित्र हो विजय पराजय त्यसमा मैले एउटा गीत लेखेको थिएँ निधारमा लड्काएर सप्तरङ्गीतीको दिदी रौ समे तिमी शिखरको बाटो त्यो मेरो ठुलो पर्दाको पहिलो गीत थियो र त्यसरी शुरू गर्दाखेरि चाहिँ मैले सोचे अनुसार केही राम्रा गीतहरू पनि लेख्न थाले तर बिस्तारै बिस्तारै निर्माताहरूले के भन्न थाल्नुभयो भने होइन चलचित्र भनेको त तल्लो वर्गले हेर्छ पढे लेखेको वर्गले हेर्दैन त्यसैले तपाईँहरूले गीत लेख्दा चाहिँ तल्लो वर्गका लागि लेखिदिनुपर्छ भन्न त थाल्नुभयो भने पछि पछि हुँदै जाँदा उहाँहरूको दिमाग कस्तो हुन थाल्यो भने प्रस्तुतिको ढङ्ग त मेरो हुन्छ परिवेश र पात्रका लागि सुहाउँदो गीत लेख्ने कुरा सम्झौता हो त्यो मैले स्वीकार गर्ने तर प्रस्तुतिको ढङ्ग त मेरो आफ्नो हुनुपर्ने त्यसलाई पनि उहाँहरूले अलिकति आफैले सोचेको ढङ्गमा आइदियो हुन्थ्यो भन्न थालेपछि म भित्रको सर्जकलाई अप्ठ्यारो अनुभव हुँदै गयो त्यति मात्रै होइन नेपाली चलचित्रमा व्यावसायिकता आउने छैन धेरै गीतहरू उधारोमा लेखियो अहिले पनि उधारो नै छ त्यस परिस्थितिमा न लेखनका हिसाबले मलाई आत्मसन्तुष्टि रह्यो न व्यावसायिक हिसाबले तेस्रो पाटो के भयो भने एउटा चलचित्रका लागि भनेर लेखिएको गीत सातौं आठौं स्क्रिप्ट पछि नौ चलचित्रमा प्रयोग हुने अनि त्यसपछि त्यो परिवेश र पात्रसँग त्यो कुरा नमिल्ने र दर्शकहरूले त्यो गीत सुन्दा चलचित्रमा हेर्दा ओहो गीतकार त कस्तो रहेछ सिचुएसन नै बुझेनछ भन्ने किसिमको इम्प्रेसन पाठकहरूमा दर्शकहरूमा पर्न जाने डर भएपछि मैले चलचित्रबाट आफूलाई निकाले सात आठ वर्ष भयो मैले चलचित्रमा गीत लेखेको छैन त्यसैले सन्तुष्टि कुनै पनि पाटोबाट नभेटेपछि मैले चलचित्रबाट आफूलाई निकाले तर आफूलाई मारे भनेर चलचित्र पनि गीत लेखिन आफूलाई मारेर भने चलचित्रमा गीत लेखिन मर्छु कि भन्ने डर लाग्यो भन्ने डर लाग्यो त्यसैले रोग त लाग्यो होला तर धेरै नगाल्दै म निस्किएँ सन्तुष्टि त्यसैमा छ केही गीतहरू भने मैले चलचित्रमा लेखेको गीतमा पनि आत्मसन्तुष्टि छ
आफ्नो गीतहरू गाउने गायक मध्येमा कसले चाहिँ गीतको तपाईँको आफ्नो गीतलाई चाहिँ मर्म बुझेर राम्रोसँग गाएको गायक चाहिँ को नाम लिनु पर्दा कसको नाम लिनुहुन्छ
म एउटा दुईटाको नाम लिन्न र यसमा के हो भने वास्तवमा गीतलाई सबैभन्दा पहिले अनुभूत गर्छ सङ्गीतकारले अनि सङ्गीतकारमा त्यो अनुभूति भइसकेपछि वास्तवमा ट्रान्सफर भएर जाने हो सिङ्गर कहाँ. सिङ्गरले त्यो त्यसलाई आत्मसात पनि गर्छ कहिले काहीँ, तर रेकर्डिङमा बिग्रिन्छ त्यो. अनि त्यहाँ टेक्निसियनमा भर पर्नुपर्छ, त्यसपछि गएर त्यो मिक्सिङमा भर पर्नुपर्छ. र मिडियाले कहिले काहीँ राम्रो भन्दा झिलिमिलीलाई मन पराइदिन्छ. अनि त्यसले गर्दा कहिलेकाहीँ राम्रा गीतहरू धेरै बज्दैन मिडियामा. त्यसैले गर्दाखेरि यो टिमको काम भएकोले मैले एउटालाई मात्रै भन्दा त्यति उपयुक्त हुँदैन जस्तो लाग्छ मलाई. त्यसैले कहिलेकाहीँ राम्रा गीतहरू त्यति नाम नचलेका गायक गायिकाको स्वरमा पनि लोकप्रियता हासिल गरेको अवस्था छ भने कहिलेकाहीँ साह्रै रुचाइएका गायकहरूको आवाजमा आएका गीतहरूले पनि नयाँ जीवन पाउन नसकेको अनुभव मसँग जोडेको छ.
अनि अर्को अर्थमा कुनै गाई स्पेस एउटा एकजना गायकको नाम लिएर बाँकी गायकको चित्त दुखाउनु नदुखाउनु पर्ने बात होइन. अर्को प्रश्न, कुनै गायक अथवा संगीतकारहरूलाई आफ्नो गीत रचनाहरू दिनुभयो भने उहाँबाट गायक अथवा चाहिने संगीतकारहरूबाट गीतको भरपाई लिनुहुन्छ भन्ने पनि सुनिन्छ, यो कुरा साँचो हो कि होइन? अथवा चाहिँ साँचो हो भने यो के को लागि हो? आफ्नो गीतको संरक्षणको लागि हो कि के हो? अलिकति प्रश्न पारिदिनुहोस् न.
यो रमाइलो कुरा छ. नेपालमा सुरु सुरुमा म कहाँ आउने गीत लिन, खास गरी मेरो पछिल्लो छिमलका भाइ बहिनीहरू आउँदा ओहो दिनेश अधिकारी कहाँ त कागज गर्नुपर्छ अरे, गीत दिँदैन अरे भन्ने पनि अफवा नभनौ चर्चा रह्यो. अनि जतिले मसँग आउनुभयो त्यसपछि उहाँहरू अब अभ्यस्त भइसक्नु भएको छ. अनि गीत दिइसकेपछि उहाँहरूले भन्नुहुन्छ चाहिँ कागज छैन सही गर्ने, अनि आरामले सही गर्नुहुन्छ जानुहुन्छ. त्यो म गीत दिँदा सम्झौता गर्छु भनौँ. यसलाई कसरी हेर्नुपर्छ भने एउटा घटना के हुँदो रहेछ भने मैले कागज नगरिकन गीत दिँदा मसँग अभिलेख हुँदो रहेनछ, अनि मैले त्यही गीत अर्को कोही गायक वा संगीतकारलाई दिएँ र एउटा गीत तिनतिर अथवा चारतिर गयो भने म बेइमान हुने भएँ. उहाँहरूको मेहनत र लगानी खेर जाने अवस्था भयो. त्यसैले एकातिर मैले आफूलाई कन्ट्रोल गर्नुपर्ने आवश्यकता अनुभव भयो भने अर्कोतिर के भयो भने जुन परिवेशमा अहिले पनि म छु, म गीत लेखेर व्यावसायिक हिसाबले कम्पनीहरूले लेखेको गीतमा पारिश्रमिकको अपेक्षा गर्छु, तर एकजना गायक वा संगीतकारले आफ्नै लगानी गरेर आफूले गीत रेकर्ड गर्दा म पारिश्रमिक अनिवार्य शर्त हो भन्ने ठान दिन. त्यहाँनिर हाम्रो भावनात्मक सम्बन्ध रहन्छ. अनि मैले त्यो भावनात्मक सम्बन्धका कारणले गायक वा संगीतकारलाई दिएको गीत म्युजिक कम्पनीले जब उत्पादन गर्न थाल्छ त्यसपछि के भन्दो रहेछ भने यसको सम्पूर्ण अधिकार मसँग रहनेछ भनेर गायक वा संगीतकारसँग सम्झौता गर्छ. म कानूनको विद्यार्थी पनि भएकोले र सिर्जनामाथि पहिलो अधिकार सर्जक क्रिएटरको नाताले गीतकार समेतको रहने भएकोले मैले जति अधिकार दिएँ त्यति मात्रै म्युजिक कम्पनीले पाउने हो. तर बीचमा गायक वा संगीतकारलाई माध्यम बनाएर मेरो अधिकार समेत खोसेर लिने जस्तो प्रवृत्ति म्युजिक कम्पनीहरूमा देखिएपछि त्यसबाट आफूलाई सुरक्षित राख्न मैले यो शर्तमा तपाईँलाई यो गीत दिएको छु भनेपछि मैले दिए भन्दा बढी अधिकार म्युजिक कम्पनीले प्राप्त गर्दैन. र अहिले रोयल्टीका आधारमा हामीले जीवन निर्वाह गर्ने अवस्था छैन, तर एउटा सिर्जनामाथि सर्जकको अहिलेको नेपाल कानून अनुसार पनि मेरो अथवा भनौ सर्जकको निधन भएको 50 वर्षसम्म त्यसमा अधिकार रहन्छ भनेपछि त्यो अधिकार भनेको त्यो दीपमासीको त्यो अधिकार भनेको मेरो छोराले मात्रै होइन माटि पुस्ताले पनि उपभोग गर्न पाउने अधिकार हो मैले सबै समय चुडेर गरेको सिर्जना चाहिँ मेरो नातिसम्मले त्यसको रसास्वादन गर्न सक्ने अवस्था छ भोलि परिवेश बद्लिँदा गीत सङ्गीत बित्न थाल्दा भोलि प्रतिनिधि अधिकारको संरक्षण हुँदा मेरो नातिले पाउने भाग मैले अहिले नै लापरवाही गर्दा त्यसले नपाउने परिस्थिति भएको हुनाले आफ्ना अधिकारलाई सुरक्षित राख्न मैले सम्झौता गर्ने चलन चलाएँ अहिले त्यो क्रमशः विस्तारित हुँदै आएको छ र धेरै म्युजिक कम्पनीहरूले पनि अब सम्झौता गरेर मात्रै काम गर्न थाल्नु भएको परिस्थिति छ तर सम्झौता गर्नुको अर्थ मैले गायक वा संगीतकारको हकलाई संकुचित गर्ने गरी कहिले सम्झौता गर्दिन म सुरुदेखि भन्ने गर्छु त्यहाँ तिनटै पक्षको समान रूपमा हक संरक्षित रहेको हुनुपर्छ अनि सम्झौता म किन पनि गर्छु भने कहिलेकाहीँ म्युजिक कम्पनीले 10 गीतहरू निकालेर एल्बम निकाल्छ अनि 2 गीत मात्रै बाहिर दिन्छ त्यो 2 भित्र मेरो गीत नपर्न सक्छ मेरो चाहना मेरो गीतहरू पाठक वा श्रोतासम्म पुग्नुपर्ने मेरो पहिलो चाहना हो त्यो पहिलो चाहना नै आघात पर्न सक्छ त्यसैले म प्रचार प्रसारको अधिकार समान रूपमा गायक गायिका संगीतकार वा गीतकारलाई पनि रहनेछ भनेर प्रचार प्रसारको अधिकार लिने पनि गर्छु त्यसो भएपछि म्युजिक कम्पनीले मेरो गीत दिएन भने मैले मेरो तर्फबाट मिडियालाई गीतहरू उपलब्ध गराउन सक्छु र म आफू बाँच्न अवस्था रहन्छ त्यो आवश्यकतालाई ध्यानमा राखेर सम्झौता गर्ने गरेको हुँ र यो सम्झौताको परिपाटी अहिले अरूले पनि अनुसरण गर्नुभएको छ यो वास्तवमा भनेपछि त्यसको प्रयोग सही ठाउँमा होस् भन्नका लागि पनि एक किसिमको सम्झौता एक किसिमको सहमति आवश्यक हुन्छ हामी कहाँ त्यति संवेदनशील रूपमा ग्रहण नगरेको कारणले अहिलेसम्म अलिक अप्ठ्यारो लागेको हो कि मात्रै हो यो वास्तवमा सबैका हितमा छ
यहाँले चाहिँ अख्तियार दुरुपयोग निवारण आयोगमा पनि सरकारी अधिवक्ताको रूपले जम्मो काम गर्नुभयो अनि त्यस बेलामा सरकारी अधिवक्ता जस्तो एउटा भनौँ न वस्तुगत पेसा अप्नाउँदाखेरि तपाईँको यो साहित्यमा कतिको असर कसरी पर्यो केही केही उतार चढाव कुनै बाधा अडचन साहित्यमा केही आयो कि
कुरा के हो भने व्यवसाय र सहज अलग कुरा हो कानून पढेर साहित्य लेख्ने मैले तुलना त्यहाँ गर्न खोजेको सृजनात्मक तुलना गर्न खोजेको होइन अध्ययनको तुलना गर्दा महाकवि देवकोटाले पनि कानून पढ्नु भएको थियो गुरु प्रसाद मैनाली कानून व्यवसायमा नै संलग्न कानूनसँग सम्बन्धित व्यवसाय अप्नाउनुहुन्थ्यो र मैले पनि वकालत पनि गर्थेँ र साहित्य पनि लेख्थेँ त्यसैले मलाई लाग्छ सौख र व्यवसाय फरक कुरा हुन् जसरी एउटा मान्छे 2 काम गर्न सक्छ कि सक्दैन भन्दा सक्छ मान्छे हाँस्छ पनि रुन्छ पनि होइन मलाई जागिर कहिले काहीँ अप्ठ्यारो लाग्यो होला म एउटा घटना सम्झिन्छु साहित्यकार केशवराज पिँडालीलाई राजकाज मुद्दामा बयान गर्न 2042 सालतिर ल्याइएको थियो काठमाडौँमा म सरकारी वकिल थिएँ उहाँलाई राजकाज मुद्दामा बयान गर्न ल्याएको भन्ने आभास भएपछि कतै त्यो मेरो टेबुलमा नआइपुगोस् त्यो जिम्मेवारी भन्ने डरले मैले हत्तपत्त हाफ छुट्टी लेखेर हिँडेँ अफिसबाट किनभने म चाहन्न थिएँ केशवराज तिमीहरूको बयान मैले गर्नु पर्यो, त्यो पनि अभिव्यक्ति स्वतन्त्रताका विरुद्धमा कहिले कहीँ त्यस्तो अप्ठ्यारो पर्छ परेको छ। तर यसो भनेर जागिरले समय मलाई रोकेको छैन, जागिरले मलाई धेरै चिज दिएको छ, ऊर्जा दिएको छ। म सौखले न डोल्पा जान सक्छु, सौखले न रहरले म अर्को कुनै देश भ्रमणमा जान सक्छु। म जहाँ जान्छु त्यहाँ के देख्छु, केही सिक्छु, केही अनुभूत गर्छु, त्यो मेरो लागि लेखनको ऊर्जा हो। मलाई लेखनको ऊर्जाका हिसाबले जागिरले धेरै अवसर दिएको छ, धेरै ऊर्जा दिएको छ। त्यसैले म जागिरलाई राम्रो अर्थमा पनि हेर्छु, व्यवसाय बाहेक मेरो साहित्यिक विधालाई पनि सघाएको छ भन्छु जागिरले। हो, कहिले काहीँ अप्ठ्यारो पर्छ, तर कहिले काहीँको अप्ठ्यारोलाई समयको अप्ठ्यारो ठान्न हुँदैन। समयको अप्ठ्यारो ठानेको भए म जागिरमै रहनु थिएन होइन। त्यसैले यो एउटा सम्झौता हो, सख र व्यवसायका बीचको फरक अवस्था पनि हो। त्यसैले म यसलाई स्वाभाविक नै मान्छु।
बाल साहित्यमा पनि यहाँले कलम चलाउनु भएको छ, अनि यो नेपालको बाल साहित्यले चाहिँ नि अझ पनि जति विकास गर्नुपर्ने थियो त्यति गर्न सकेको छैन, यसको कारण के होला जस्तो लाग्छ यहाँलाई?
तपाईँले साह्रै राम्रो कुरा गर्नुभयो। वास्तवमा जुन समयमा हामी साहित्यमा लाग्यौं, हामीसँग त बाल साहित्य नै थिएन। एउटा लेखक सोझै मधुपर्क वा रूपरेखामा लेख्नुपर्ने र त्यो लक्ष्य पनि हुने त्यहाँ छापिन सक्ने अवस्था नहुँदासम्म साप्ताहिक पत्रिकामा प्रतिस्पर्धा गर्ने मात्रै परिस्थिति थियो। बाल साहित्य भनेर छुट्टै त्यसरी सोचिएन र वास्तवमा हुनुपर्ने साहित्यको विकासका सन्दर्भमा बाल साहित्य हुनु पर्यो, किशोरको साहित्य हुनु पर्यो, युवा अवस्थामा एउटा हुनु पर्यो र परिमार्जित भएर एउटा परिष्कृत साहित्य एउटा हुने हो। त्यो हुनुपर्ने हामी जहाँ भर्खरै बाल साहित्यले बानी सर्दैछ भन्छु म, यसको विकास गर्नु जरुरी छ। त्यसको लागि कार्यक्रमको हिसाबले त मैले यतिखेर नभनौ, तर समग्रतामा भन्नुपर्दा सर्जकको ध्यान त्यतातिर पुग्नुपर्छ। हामी जस्ता संस्थाहरूको ध्यान सरकारले वातावरण दिनुपर्छ, समाजले त्यसलाई संरक्षण प्रदान गर्नुपर्छ, अनि मात्रै यसको विकास हुन्छ। तर बिर्सन नहुने कुरा के छ भने शिक्षा र साहित्यलाई साहित्य त्यो बाल साहित्य पनि उपलब्ध हुनका लागि चाहिने आर्थिक हैसियत भने हामीले बनाउनु पर्ने हुन्छ र त्यो पाटोमा हामी लाग्यौं र सरकारको ध्यान, सर्जकको ध्यान र समाजको ध्यान यसरी गयो भने बाल साहित्यको विकास अलिकति चाँडो हुन सक्छ कि अहिले त घस्रिलो अवस्थामा।
नेपाली साहित्यमा महिला साहित्यकारहरू पनि त्यतिकै पिछडिएको छ, जति जुन तवरले चाहिँ पुरुष साहित्यकारहरू अगाडि बढेको छन् त्यो त्यसको अनुपातमा महिला साहित्यकारहरू धेरै अगाडि आएको छैनन्। मूलत के कारण होला जस्तो लाग्छ यहाँलाई र यसको लागि के गर्नुपर्छ होला जस्तो लाग्छ?
म अलिकति तपाईँसँग विनती राखौँ, म महिला साहित्यकार भनेर नि सिर्जनालाई लिङ्गभेदको आधारमा वर्गीकरण गर्ने पक्षमा छैन। सिर्जनामा लिङ्गभेद आवश्यक छ र म त त्यस्तो ठान्दिन। मलाई लाग्छ हेर्नु, पारिजात, प्रेमाशा, भुवन ढुङ्गाना, तोया गुरुङ, पानिरा गिरी, शारदा शर्मा, भागीरथी श्रेष्ठ र यस्तो मैले अहिले तत्काल नसम्झेका थुप्रै साहित्यकारहरू हुनुहुन्छ जसलाई महिला भनिन्छ, कि उहाँहरू कुनै पुरुष साहित्यकार भन्दा कमजोर हुनुहुन्छ र त्यसैले प्रतिभालाई प्रतिभा नै रहन दिउ। लिङ्ग भेद गर्नेतिर नलागौ भन्छु म पहिलो कुरा हो. एउटा कुरा भने पक्का हो, शिक्षा आर्जनका दृष्टिले हामीले हाम्रा छोरी चेलीलाई शिक्षा दिन विगतमा कन्जुसन गर्यौं, त्यसले गर्दा भइराखेका विगतको कुरा गर्दा पुरुष साहित्यकारहरूको तुलनामा महिलाहरू साहित्यमा कम स्थापित हुनुभयो होला, तर जति हुनुभएको छ उहाँहरूलाई साहित्यकार नै भनौं भरि यहाँनिर लिङ्गभेद नगरौं र भविष्यका लागि छोरी चेलीलाई शिक्षा आर्जनको अवसर जुन मैले भने विगतमा कमी थियो त्यसलाई विशेष रूपमा जोड़ दिउँ र सक्षम बनाऊ, समग्र समाजको आवश्यकता हो र समग्र समाज सृजनशील भएपछि सुशिक्षित भएपछि त्योभित्र आउने प्रतिभा चाहिँ प्रतिभा नै रहन दिउँ, किनभने एउटा पाठकले चिन्दा लिङ्गका हिसाबले नारीको साहित्य किन्दाखेरि मैले कम स्वाद पाउन सक्छु अथवा पुरुषको किन्दा मैले कम स्वाद पाउन सक्छु भनेर किन्दैन, उनले उत्कृष्ट साहित्य अध्ययन गर्न चाहन्छ, त्यो उत्कृष्टलाई उत्कृष्ट नै रहन दिउँ, पारिजात नै हुन दिउँ, पैना शाह नै हुन दिउँ, भुवन ढुङ्गा नै हुन दिउँ, बानीरा गिरी हुन दिउँ, शारदा शर्मा हुन दिउँ भन्छु म.
लिङ्गभेद नगरौ भन्ने तपाईँको आग्रह रह्यो. अब हामी झन्डै झन्डै अन्त्यमा आइसकेको छौ, अब यहाँको नयाँ कृतिको बारेमा के कस्तो कृति आउँदैछ कि एउटा अलिकति जानकारी दिनुहोस् न.
अहिले मैले लेख्ने त निरन्तरता छँदैछ, म लेखिराखेकै छु, तर यो बीचमा एउटा कविता संग्रहको पाण्डुलिपि तयार गरेको छु, त्यो तयार गरेर भर्खरै साझा प्रकाशनमा प्रकाशनका लागि बुझाएको छु. अब साझा प्रकाशनको आफ्नै सीमा छ, आर्थिक खुफिया छ, उसको कार्यक्रम छ, छानियो भने प्रकाशन योग्य ठहरेछ भने मलाई लाग्छ एक डेढ वर्षभित्र मेरो एउटा नयाँ कवितासँग साझा प्रकाशनबाट छापिन्छ, त्यसको मैले नाम जुराइसकेको छैन.
तर सोच्नु भएको छ कि कुनै कुनै नाम विकल्प
त्यो नाम चाहिँ अहिले सन्तुष्टि नभएकै अवस्थामा बुझाएको हुनाले नाम चाहिँ के हुन्छ भन्न सक्दिनँ, तर एउटा कविता सङ्ग्रह मैले तयार गरेर साझा प्रकाशनमा पाण्डुलिपि बुझाएको छु प्रकाशन प्रयोजनका लागि,
त्यसको लागि शुभकामना. त्यो कविता सङ्ग्रह हामीले पनि चाँडोभन्दा चाँडो हेर्न पाऊ. र अब यहाँले चाहिँ आफ्नै स्वरमा एउटा आफ्नो गीत भए पनि कविता भए पनि खसखस डट कमका श्रोताहरूलाई सुनाइदिनु हुन्छ नि.
यसो गरौँ, मसँग छोटा छोटा दुईटा कविता छन्
हजुर,
खानेर ल्याएको, एउटा पढौँ कि दुईटा पढौँ?
दुईटा पढौँ.
शासक र तर्क यो पछिल्लो समयमा लेखेको कविता मध्ये हो, शासकको तर्क यो कविताको शीर्षक हो. ऊ भनिरहेथ्यो अनुशासनहीनताको पनि एउटा हद हुन्छ, म यो देशको शासक को हुँ त, मेरो अनुमति बिना नै खोलामा लहरहरू उठिरहेछन्, आफू खुसी थक्रिरहेछन् कोपिलाहरू, बिना हिचकिचाहट माथिरहेछन् आँगा आँगामा फूलका पातहरू, चराहरू चुरबिराइरहेछन् मन लागि, सूर्य आफू खुसी बादलसँग लुकामारी फुलिरहेछ, दुर्लज जडा जस्तै लटपटीले बहिरहेछ बतास, सोध्दै नसोधी रंग फेरिरहेछ छेपारो र धनानम ऋतु परिवर्तन हुँदै गइरहेछ, मेरो उपस्थितिलाई देख्दै नदेखेर कुकुर सिउर निकालिरहेछ, बारी बिरुवा उमारिरहेछ, भनौँ तिमी कस्तो उद्दण्डता, आकाश आफू खुसी बर्सिरहेछ, बादल बौला जस्तो गर्जिरहेछ, आखिर शासक उनी कसरी सहन सक्छु म यस्तो अनादर, मेरो इच्छाको कुनै परवाह नै नगरेर हिमाल झनझन अग्लिरहेछ, तपाईँलाई कस्तो लाग्यो उसको तर्क? उसको कुरा सुनेपछि मलाई भने अब यति भइसकेको छ, तर्क साँच्चै नै नकच्चरो हुँदो रहेछ, शासक जस्तै तर्क आफैमा लवस्तर हुँदो रहेछ, शासक जस्तै तर्क आफैमा लवस्तर हुँदो रहेछ। एउटा कविता भयो, अर्को कविता सिपाही शीर्षकको कविता म पढ्न थालिराखेको छु। तर्क अहिले हातका खनखनाका चुराहरू नखेर बच्चा मुख आमा छातीमा टाँसिनुको भाँतीमा सुल्खीमा अल्झेको लाली गुराँस तिम्रो यौवनलाई असाध्यै सुहाएको छ। दूर पखालेर इच्छाहरूमा भोक आफूलाई नमार, निधारमा झलमलाएको बाटो सिन्दुरेटीको तिम्रो कालाको लालीसँग खुबै सुहाग खुलेको छ। काँचो धागोले बाँधेको जाडो एउटा चिठी आयो भन्दैमा म भन्दिनँ तिम्रो लोग्ने मरेको छ, र कसैले मरेकै छ भने पनि र कसैले मरेकै हो भन्छ भने पनि निरर्थकमा मरेको छैन तिम्रो लोग्ने। गर्व गर, तिमीले अन्न उब्जाउने यो देशको माटोलाई मलिलो पारेर गएको छ। निधारको अक्षता पखालेर सामल जुटाउनु पर्ने यो अभावमा खोक्रोमै खोक्रो पेट बाँकी रहेको एउटा नानीलाई उसले एक पेट रासन छुट्याएर गएको छ। तिमी त सिपाहीकी संस्कृति हो, के पनि थाहा छैन। मर्यो भने त तिमीले लोग्ने बाफबाट पानी र पानीबाट बाफ जस्तै अहिले तिम्रो सुरक्षित देश भएर फर्केको छ। र मसँग सोध्छ भने त सुन, सिपाही कहिले मर्दै मर्दैन कि त नियुक्ति लिएकै दिन मरिसकेको हुन्छ। सिपाही कहिले मर्दै मर्दैन कि त नियुक्ति लिएकै दिन मरिसकेको हुन्छ। धन्यवाद।
अब हामी यो वार्ताको अन्तिम चरणमा आइपुगेका छौँ। अन्तिममा खसखस.com का श्रोता तथा पाठकहरूलाई सन्देश दिनुपर्दा के भन्नुहुन्छ?
एउटा सर्जकका हिसाबले त म खालि यति मात्रै भन्छु, हामी पुग्ने ठाउँ भनेको तपाईँ पाठक वा श्रोता हो। हामीलाई हाम्रो पुग्ने ठाउँ अझै फराकिलो बनाइदिनु, हामी तपाईँ कहाँ पुग्न चाहन्छौँ।
हजुर, धन्यवाद धन्यवाद साहित्यकार दिनेश अधिकारीजी, यहाँलाई चाहिँ अमूल्य समय खसखस.com लाई दिनुभएकोमा र आजलाई बिदा माग्नु, पछि भेटघाट गर्ने फेरि हामी प्रयत्न गर्नेछौ। धन्यवाद
धन्यवाद र यसका सम्पूर्ण पाठकहरूमा मेरो नमस्कार।